जनताको चासो हाम्रो सरोकार, सिधा प्रश्नको सिधा उत्तर, कार्यक्रम तातो बहस हरेक दिन बिहान 7:30 बजेदेखि 8 बजेसम्म मात्र सुदूरपश्चिमको आवाज दिनेश एफएम 93.8 मेगाहर्जमा म कार्यक्रम प्रस्तुत नवराज थानुको साथ सुन्न नछुटाउनुहोला। नमस्कार, हार्दिक स्वागत छ यहाँहरू सम्पूर्णलाई सुदूरपश्चिमको आवाज दिनेश एफएम 93.8 मेगाहर्जको अत्यन्तै लोकप्रिय कार्यक्रम तातो बहसको पर्खाइमा बस्नुभएका यहाँहरू सम्पूर्ण सुदूरपश्चिमवासीहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। कार्यक्रम प्रस्तुत म नवराज धानुक। हामी हप्ताको 7 दिन विभिन्न विषयमा चर्चा परिचर्चा र बहस गर्छौँ। समसामयिक आर्थिक, सामाजिक र राजनीतिक विषयमाथि चर्चा गरिने कार्यक्रम तातो बहस, आज हामी समसामयिक राजनीति विषयमाथि चर्चा गर्दैछौँ। र मैले हिजो यहाँहरूलाई जानकारी गराएको थिएँ, आज हामी केन्द्रीय लेभलका नेताहरूसँग पछिल्लो समय संविधान कार्यान्वयन, स्थानीय चुनावका कुराहरू छन् भने एकातिर मधेसी मोर्चा लगायत थारू दलहरूले उठाएका विषयमा कसरी अब अगाडि बढ्न सकिन्छ र यो देशलाई आर्थिक समृद्धिको बाटोमा कसरी अगाडि बढाउन सकिन्छ, यी यावत विषयमा चर्चा गर्नका निम्ति यतिखेर हाम्रो प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ नेपाल सरकारका वन तथा भू संरक्षण राज्य मन्त्री, यतिखेर हाम्रो प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ नेपाली काङ्ग्रेसका एकजना प्रभावशाली सुदूरपश्चिमका नेता र नेपाल सरकारका राज्य मन्त्री, यतिखेर हाम्रो बिचमा हुनुहुन्छ दीर्घराज भाट, उहाँलाई म वेलकम गर्न चाहन्छु। मन्त्रीज्यू, यहाँलाई स्वागत छ कार्यक्रम तातो बहसमा। सन्चै हुनुहुन्छ? होइन, सन्चै हुनुहुन्छ? आहा, अहिलेको अवस्थामा जुन चर्चा बजारमा छ कि अब सरकारले स्थानीय चुनावको कुरा पनि गरिरहेको थियो, के चुनाव हुन सक्छ त मन्त्रीज्यू अहिलेको अवस्थामा जस्तो माहौल बनिरहेको छ? एकातिर मधेसी मोर्चा जुन मधेसवादको कुरा गरिरहेको छ उहाँहरूले चाहिँ, र उग्रवादको कुराहरू बेला बखतमा रामशरण महत सर डाक्टर साहबले पनि गरिरहनु भएको थियो, के छ अहिलेको अवस्थामा चुनाव हुन सक्ने सम्भावना छ मन्त्रीज्यू?
अब चुनाव कुनै पनि हालतमा गर्नुपर्छ। अब यो हिजो पनि दुईटा विधेयक पारित भएको छ चुनाव सम्बन्धी, एउटा मतदाता नामावली विधेयक, एउटा निर्वाचन आयोगको काम कर्तव्य र अधिकार सम्बन्धी विधेयक पारित भएको छ। यसले चुनावको मिति तोक्ने बाटो खोलेको छ।
जस्तै मन्त्रीज्यू, यहाँले बाटो खोल्यो भनिरहँदा अहिलेको अवस्थामा मधेसी मोर्चाले उठाएको माग, संविधान संशोधनको विषय टेबल टकका लागि अलपत्र परिरहेको अवस्थामा देशको निकास के हुन सक्छ त, कसरी अगाडि बढ्ने?
संविधान संशोधन पनि हुन्छ, संविधान संशोधन प्रक्रिया पनि अगाडि बढिरहेको छ।
जस्तै तपाईँले भन्नुभयो अगाडि बढिरहेको छ, तर अहिले मधेसी मोर्चाले परिमार्जित सहितको संविधान संशोधनको प्रस्तावलाई यदि टेबल टकका लागि लगेन भने गरिने चुनावको मिति घोषणा अर्थात् स्थानीय चुनावमा मधेसी मोर्चा संलग्न हुँदैन र हामी चुनावको विरोधमा चाहिँ उत्रिन्छौँ भनिरहँदा यो अहिलेको सरकारले चुनाव गर्न सक्छ त मन्त्रीज्यू?
होइन, परिमार्जन सहितको विधेयक ल्याउने त भनिसकेका छन् नि प्रधानमन्त्रीले पनि।
परिमार्जित भने कस्तो किसिमको हुनसक्छ, के विषयमा हुनसक्छ अलिकति बताउनु न। भोलि मात्रै पर्सि मात्रै फेरि कैलालीमा मधेसी नेताहरू र थारू नेताहरूले आमसभा गर्दैछन्, एकैछिनपछि हामी थारू नेतासँग पनि चर्चा गर्दैछौँ मन्त्रीज्यू। यस्तो भइरहँदा कैलाली कञ्चनपुरको विषयलाई चाहिँ, या भनौँ झापा मोरङको विषयलाई, संविधान संशोधनमा जुन चाहिँ सीमाङ्कनको विषय छ यसलाई कसरी परिमार्जित गर्ने भन्नुभयो यहाँले?
सीमाङ्कनको विषय त एउटा यो 8 नम्बर प्रदेश छ, त्यसमा कुनै विवाद छैन। अनि यो पर्सादेखि लिएर बस यो बर्दियासम्मको एउटा थरोड प्रदेश पनि छ।
जस्तै यहाँले जुन परिमार्जित कुरा गर्नुभयो, अहिले नवलपरासीदेखि बर्दियासम्मको जुन प्रदेश छ र यो विषय भइरहँदा कैलाली कञ्चनपुरमा पनि रामजनम चौधरीले योभन्दा पूर्व पनि चर्चा गरिरहनु भएको छ उहाँले कि होइन, कैलाली कञ्चनपुरलाई चाहिँ अलग्गै प्रदेशको रूपमा जबसम्म हामीले थारू प्रदेशमा राखिन्न हाम्रो आन्दोलन जारी छ, हामी चाहिँ हाम्रो मागलाई सम्बोधन गराउनलाई राज्यलाई चाहिँ दबाब दिइरहन्छौँ भनिरहँदा कैलाली कञ्चनपुरका थारू समुदायको मागलाई कसरी सम्बोधन गर्नका लागि अहिलेको सरकार अगाडि छ मन्त्रीज्यू?
प्रसाद यो के अरे परासीदेखि बर्दियासम्मको मागमा मधेसी दलहरू र थरवट चाहिँ समर्थन जनाइसकेका छन्. अब कहिले अलि कञ्चनपुरको कुरा त अहिले आया छैन, पहिले पनि थरोडको आन्दोलन यतापट्टि फेरि अखण्ड सुदूरपश्चिमको आन्दोलन चलिया थियो. एउटालाई गर्दाखेरि अर्को इरिटेट हुने अवस्था हुन्छ. यो के अरे त्यो यो जेडी माग्ने पानी कान्छी माग्ने घाम भन्ने कुरा हुन्छ,
जस्तै मन्त्रीज्यू अहिलेको अवस्थामा सरकारले अब 15 गतेसम्म चाहिँ जुन चाहिँ भनौँ न निर्वाचन आयोगले हामीलाई चाहिँ कानुन चाहिन्छ भन्नुभएको थियो, उहाँले जुन निर्वाचन आयुक्तले भन्नुभएको कुरा प्रमुख आयुक्तले, अहिलेको अवस्थामा हेर्ने हो भने सरकारले के माघ 15 गतेभित्र निर्वाचनका कानुनहरू या निर्वाचन सम्बन्धीका जति पनि कानुनहरूलाई अगाडि बढाएर बाटो खुला गर्न सकिन्छ सक्छ अहिलेको सरकारले?
हिजोको कानुन सर्वसम्मतले पारित भएको छ. मधेसीहरूले, थरोडले, सबले, एमाले जम्माले सर्वसम्मत बहुमतले होइन सर्वसम्मतले चुनाव सम्बन्धी कानुनहरू पारित भएका छन् र बाँकी भोलि चाहिँ 14 गते कानुनहरू पारित हुने छन्.
कहिलेसम्म चुनाव हुन सक्छ मन्त्रीज्यू, यहाँलाई के लाग्छ? धेरै जनताको चासो छ यतिखेर सुदूरपश्चिम भरि दिनेश एफएम सुन्दै हुनुहुन्छ कार्यक्रम तातो बहस. आज बताउनुहोस् न कहिलेसम्म चुनाव हुन सक्छ? चुनावका लागि 120 दिन चाहिन्छ निर्वाचन आयोगले भनिरहेको अवस्थामा निर्वाचन सम्बन्धी कानुन छैन, हामीसँग जनता आतुर छन्, 18 वर्ष भयो स्थानीय चुनाव नभएको.
फास्ट ट्र्याकबाट कानुन बन्छ. अब 4 महिनाको कुरा होइन, फास्ट ट्र्याकबाट निर्वाचन आयोगसँग सरसल्लाह गरेर सरकारले तोक्छ. पहिले निर्वाचन आयोगले समय तोक्थ्यो, अहिले अब सरकारले तोक्छ.
भनेपछि मन्त्रीज्यू अहिलेको अवस्थामा सरकारले कहिले गराउन सक्छ स्थानीय चुनाव? बताउनुहोस् न, स्थानीय चुनाव गर्ने कि प्रदेशको चुनाव गर्ने कि अनि सङ्घीय संसदको चुनाव गर्ने केन्द्रको चुनाव गर्ने? आज बताउनुहोस् न.
संविधानमा व्यवस्था छ, पहिले स्थानीय तहको चुनाव, त्यसपछि प्रदेश विधानसभाको चुनाव, त्यसपछि सङ्घीय संसदको चुनाव.
भनेपछि यो चरणमा गइरहँदा स्थानीय चुनावको कुरा गरिरहँदा नि मन्त्रीज्यू आज कहिले कहिले हुन्छ स्थानीय चुनाव? बताउनुहोस् न, आज जेठको पहिलो हप्ता कि दोस्रो हप्ता कि अन्तिम साता कि कहिलेसम्म गर्न तयार हुन्छ? वर्षायाममा फेरि जनता खेती किसानीहरू धेरै छन्, जनताहरू किसानी पनि गरिरहेका छन् खेतमा जाने कि फेरि चुनावका लागि भोट हाल्न जाने, फेरि अन्यलता आउला नि त मन्त्रीज्यू.
प्रधानमन्त्रीले अब यो वैशाखभित्रै चुनाव गराउने भन्नुभएको छ, त्यसपछि निर्वाचन आयोगसँग पनि सरसल्लाह गर्न बाँकी छ. अब जेठ 15 भन्दा पछि चाहिँ गर्न सकिँदैन, निर्वाचन आयोगले पनि भनेको छ बर्सात हुन्छ, त्यसमा चुनाव गर्न सकिँदैन, खेतीपातीको टाइममा हुन्छ. हाम्रो देश किसानको देश हो, कृषि प्रधान देश हो, यसरी त्यसलाई पनि हामीले हेर्नुपर्छ. र मलाई लाग्छ यो सरसल्लाह गरेर निर्वाचन आयोगसम्म सरकारले
जस्तै मन्त्रीज्यू यहाँले कार्यभार सम्हालेको लगभग 2 महिना पुग्न आँट्यो, 1.5-2 महिना पुग्न आँट्यो. तपाईँ वन तथा भू संरक्षण राज्य मन्त्री बनेपछि सुदूरपश्चिममा वनलाई चाहिँ व्यवस्थित गर्छु र वन र मानिसको जीवनसँग एउटा हाम्रो परम्परागत रूपमा चल्दै आएको छ र यसले हामीलाई हाम्रो मानिसको अस्तित्वलाई जोगाइरहेको छ, वनको फडानी गर्न हामी दिँदैनौँ भन्ने कुरा यहाँले गर्दै हुनुहुन्थ्यो भने पछिल्लो समय जिल्ला वन कार्यालय लगायत अन्य जति पनि सामुदायिक वनहरू छन् अहिले पनि वन फडानी भइरहेको अवस्था देखिन्छ र भनौँ न काठको तस्करी भइरहेको अवस्था देखिन्छ. मन्त्रीज्यू बनेपछि के काम गर्नुभयो आज सुदूरपश्चिमको जनतालाई बताउनु न मन्त्रीज्यू.
होइन, मैले अब यो सबै ठाउँमा सुदूरपश्चिममा मात्र होइन कि अब यो कास्की, स्याङ्जा, यो पाल्पा, रूपन्देही, कपिल वस्तुमा पनि मैले घुमेको छु. त्यहाँ साझेदारी वनको अवस्था के छ, अरू वनको अवस्था के छ, हामीसँग वनको क्षेत्रफल घटिया छ कि बढिया छ के छ, त्यो सबै मैले अध्ययन गरेका छु. फेरि पनि म 17 गते यो चितवनदेखि पूर्वतिर जानेवाला छु, 1 हप्ताको कार्यक्रम लिएर. त्यसपछि पहाडका डोटी, ढेलधुरा, बैतडी, असाम जान्छु. र अस्ति पनि म सहजपुर र बुरलसम्म गएका थिएँ. त्यहाँ सालका यो के अरे सल्लाका रुखहरू
तर यहाँले सुकेको छ भनिरहनु भएको छ मन्त्रीज्यू. तर आज काठको तस्करी, काठका व्यापारीहरूले जुन किसिमले यहाँ चाहिँ वनहरूलाई चाहिँ राजनीतिकरण गरेका छन्, त्यहाँका उपभोक्ता समितिहरू मिलेर वन फडानी गरेका छन् र काठ तस्करहरूलाई यहाँदेखि पूर्वसम्म काठ लगेको अवस्थामा तपाईँ मन्त्री बनेपछि सुदूरपश्चिममा वन व्यवस्थापन गर्नुपर्ने, वनमा चाहिँ वनलाई फडानी गर्ने, वन जुन चाहिँ सरकारी जमिन हो त्यहाँ चाहिँ अनावश्यक रूपमा चाहिँ बस्तीहरू बसिरहेको छ यसलाई नियन्त्रण गर्न यहाँले पहल गर्छु भन्नुभएको थियो, अहिलेसम्म त्यो कामलाई किन अगाडि बढाउनु?
म त्यो भनेपछि म जनप्रतिनिधि हो, तैपनि म अनपपुलर डिसिजन लिन चाहन्छु वन सम्बन्धमा र वनको संरक्षणको लागि सूर्यको संरक्षणको लागि महाभारत पहाडको संरक्षणको लागि पनि अहिले देशको हाम्रो एउटा क्लाइमेट चेन्ज भएको छ यसमा मेजर फ्याक्टर अरू पनि भए पनि केही न केही के वनको पनि कारक तत्व छ वन विनाशले गर्दा पहाडका मूलहरू सुकेका छन् अब अनि क्लाइमेट यो तापक्रम बढ्दैछ हिमालय पग्लिँदैछ नदी नालाहरू सुक्दैछन् यही मेरो क्षेत्रमा हरिनगरमा पनि त्यहाँ चाहिँ फुटिएको पानी लिएर खान्छन् मान्छेहरू नलहरू सब सुकेका छन् त्यहाँ यो साल पनि मैले 3,00,000 रुपियाँ सर्वे डिजाइन गरेका छु त्यसपछि त्यहाँ खाने पनि योजना सुरु हुन्छ
जस्तै मन्त्रीज्यू यहाँले बडो राम्रो काम गरिरहनु भएको छ जिल्ला वन कार्यालयलाई पनि राम्रो निर्देशन दिइरहनु भएको छ मन्त्रालय अन्तर्गत
म घुमे अब यो दुधुवा नेसनल पार्कबाट पहाडसम्म जाने बाटो चुरे पहाडसम्म जाने जङ्गल छ त्यसको बिचमा पनि मान्छेहरूले अतिक्रमण गरेका छन् त्यो अतिक्रमण चाहिँ हामीले चाहे जस्तोसुकै परिस्थितिमा पनि भोलि भयावह अवस्था हुन सक्छ यहाँ बाढीले गर्दा पनि मान्छेहरूले अब यो रत्नपुरमा पुरा गाउँ विकास समिति बसन्तको जङ्गलमा
बस्छ यस्ता विषयमा चाहिँ तपाईँहरू अब अगाडि बढ्ने कि होइन तपाईँहरू पनि अब चुनावका लागि भोट मात्रै कलेक्सन गर्ने मन्त्रीज्यू तपाईँले यो कुरा गरिरहँदा मेरो कुरा सुन्नुहोस् मन्त्रीज्यू अब
तपाईँ सुरक्षित ठाउँमा बस्ने उहाँका जनताले दुःख माने होला तैले मैले समष्टिगत यो देश र वनको हितको लागि यो राम्रो भएन बिजुली सिजुली हामीहरू वन जङ्गलमा दिन सक्दैनौँ 3 महिना तपाईँहरूले यहाँ बस्ने बाँकी आफ्नै ठाउँमा बस्ने भनेर भनेको छु र सल्लाहको जुन कमसे कम पनि हामीले जहाँ खोटो निकालेको छ त्यहाँ चाहिँ 10-15 वर्ष त्यो जङ्गललाई रेस्ट दिनुपर्छ त्यहाँ रोक्नुपर्छ अहिले मैले भने त्यो किसिमको म प्रतिवेदन पेस गर्दैछु
जस्तै मन्त्रीज्यू तपाईँले यो सबै कुरा बताइरहँदा आज सुकुम्बासी हलिया मुक्त कमैयाहरूको व्यवस्थापनका कुराहरू छन् ती व्यक्तिहरू अहिले पनि जङ्गल फडानी गरेर जङ्गलका किनारमा वर्षेनी चाहिँ भनौँ न उहाँहरूले मौसम अनुसार बस्नुपर्ने अवस्था देखिएको छ यो विषयमा तपाईँको ध्यान जाओस् हामी चाहन्छौँ र अन्त्यमा जाँदा जाँदै जुन चाहिँ सांसद विकासको तपाईँ कैलाली क्षेत्र नम्बर 5 को प्रत्यक्ष निर्वाचित सबैभन्दा पपुलर नेता पनि हो तपाईँलाई जनताले विश्वास गरेर पठाए तर आज तपाईँले गोदावरीमा सुन्नु न एउटा कुरा अन्त्यमा मैले मन्त्रीज्यू यहाँलाई गोदावरीमा जुन तपाईँले खाने पानीका लागि कुवा निर्माण गर्नुभयो यो पैसा
कसैलाई उठाइदिएन अहिले र नयाँ अधिकरण कुनै पनि हालतमा हुँदिने पक्षमा छैनौँ हामी र छिट्टै चाहिँ यो व्यवस्थित बसोबास आयोग बन्दैछ त्यो व्यवस्थित बसोबास आयोगले मुक्त कमैया र सुकुम्बासीको समस्या समाधान गर्नेछ अब पहिलो जस्तो किसिमले हुनेवाला छैन किनभने गाउँ विकास समितिले नगरपालिकाले सिफारिस गर्यो यो भूमिहीन हो यो देशभरिमा जग्गा छैन भने त्यसलाई प्रमाणित मानिने छैन अब देशभरिको सबै भूमिहीन सुकुम्बासीको मात्र होइन सबैको देशभरिको 75 जिल्लाको एउटा लाल बुझा बन्नेछ त्यस कारण कसको कहाँ कहाँ जग्गा छ भन्ने कुरा स्पष्ट हुनेछ त्यो भूमिहीन हो कि सुकुम्बासी हो कि हुकुम्बासी हो भने प्रश्न हुनेछ त्यसको वास्तविक सुकुम्बासी
त्यसका लागि मन्त्रीज्यू अगाडि बढ्नुहुन्छ आज भोलिको दिनमा फेरि दबाब आउला माथिल्लो निकायबाट तपाईँ पछि हट्ने त होइन नि फेरि मन्त्रीज्यू
म कुनै हालतमा पछि हट्दैन मन्त्री पद छोडुला तर पछि हट्दैन म
तपाईँ यो काम गर्दै जानुहोस् जनताको पपुलारिटी कमाउँदै जानुहोस् तर आज तपाईँ संसद विकास कोषको काम गरिरहँदा
वन जङ्गलको संरक्षणको लागि राष्ट्रहितमा अनपपुलर डिसिजन पनि लिन चाहन्छु
भनेपछि तपाईँ काम गर्नका लागि तपाईँलाई बाधा अडचन केही पनि छैन तर सचिवज्यूहरूले तपाईँलाई काम गर्ने वातावरण दिनुभएको छ अहिले मन्त्रालयमा मन्त्रालयमा सचिव र तपाईँको बिचमा तालमेल मिलेको छ मन्त्रीज्यू आज
म अब अहिलेसम्म ठिकै छ अहिलेसम्म ठिकै छ अब म यो मैले सल्लाहको लागि गएको छु म ठाउँ ठाउँमा पनि घुमे जहाँ जहाँ सल्लाह चाहिँ विनाश भएको छ त्यो ठाउँमा म भन्छु अहिले तत्काल रोकेर कमसे कम 15 वर्षसम्म पनि त्यो जङ्गललाई रेस्ट दिनुपर्छ
तर यो देशमा मन्त्रीहरूलाई सचिवले चलाएका छन् भनिन्छ नि दीर्घराज भाटलाई आज वन राज्य मन्त्री बनिरहँदा तपाईँलाई सचिवले चलाएछन् कि तपाईँले मन्त्रालय चलाउनु भएको छ मन्त्रीज्यू
सुन्नुहोस् न हाम्रो कार्य विभाजन हुन्छ मन्त्रीले के गर्ने मैले के गर्ने भने कार्य विभाजन हुन्छ
तर दीर्घराज भाटलाई आज मन्त्री बनिरहँदा तपाईँलाई त सचिवले चलाएछन् नि त
मलाई कुनै सचिवले चलाएको छैन म आफैले चलाएको छु यो कार्य विभाजन हुन्छ मन्त्री र राज्य मन्त्रीको बिचमा मेरो हिस्सामा आएका जति पनि छन् त्यसमा त्यसको लागि कसरी अगाडि बढाउनु पर्छ त्यसलाई कसरी बेटरमेन्ट गर्ने कसरी वन जङ्गल सुरक्षित गर्ने जडीबुटीको संरक्षण कसरी गर्ने, यहाँ यो वनस्पतिको संरक्षण कसरी, कहाँ कहाँ यो उद्यानहरू बनाउने, त्यो सम्बन्धमा म आफ्नै हिसाब अनुसार अगाडि जान्छु सल्लाह गरेर।
भनेपछि सचिवसँग तपाईँको राम्रो सम्बन्ध छ, सचिव र तपाईँको बिचमा तालमेल मिलेको छ, तपाईँ र सचिवले चाहिँ कार्य विभाजन गरेर काम गरिरहनु भएको छ मन्त्रीज्यू। फुल मन्त्री र तपाईँको बिचमा चाहिँ ठिक छ अहिले सम्बन्ध। अन्त्यमा अन्त्यमा जाँदा जाँदै मन्त्रीज्यू, तपाईँको क्षेत्र नम्बर 5 कैलालीका त्यहाँका जनताले खाने पानीको अभाव थियो, तपाईँले कुवा बनाउनु भयो, तर आज आधुनिक किसिमको प्रविधि बढिरहँदा कुवा पानी कुवाका लागि तपाईँले जुन बजेट हाल्नुभयो यो अलिकति आलोचनात्मक पनि बन्यो मन्त्रीज्यू, किन यस्तो निर्णय गर्न बाध्य भन्नुभयो, यो पैसा बालुवामा पानी खनाया जस्तो। अहिले जुन तपाईँले गोदावरीमा जुन पैसा हाल्नुभयो नि तपाईँले यो कुवाको लागि, कुवा बनाउनका लागि तपाईँले बजेट निर्माण, यो बजेटको ठाउँमा खानेपानी एउटा ट्याङ्की या खानेपानी एटोमेटिक बोर बनाएको भए यसले दीर्घकालीन हुन्थ्यो कि, आम जनताको प्रश्न छ मन्त्रीज्यू। यो
होइन, त्यहाँ टङ्की पहिल्यैदेखि बनिसकेको छ, तर के हो भनेपछि त्यो पानी सुक्यो कि अझ गहिराईमा लैजानु पर्यो त्यसलाई। टङ्की यथावत छ, पहिलेदेखि बनिएको छ, जति गहिराईमा त्यो लैजानु पर्थ्यो त्यो गएन, अब त्यसलाई अझ गहिराईमा लैजानु पर्यो, त्यसको लागि मैले पैसा थपेँ हो। टङ्की यथावत छ
भनेपछि गोदावरीका जनताको घर घरमा खाने पानी पुर्याउने लक्ष्यमा हुनुहुन्छ आज मन्त्रीज्यू तपाईँ।
अब खानेपानी त म त्यहाँको सांसद हो, आसम्बर क्षेत्रको पनि सांसद हो, मैले बलले मात्र होइन कि मैले त्यहाँको सर्वाङ्गीण विकासको लागि हेर्नुपर्छ, एउटा सांसदको नाताले त्यहाँका जनताले मलाई विश्वास दिएर पठाएछन्, म जनताको प्रतिनिधि हो, जनताको वारिस हो, जनताको इच्छा र आकाङ्क्षा अनुसार मैले जानुपर्छ, मेरो पर्सनल लाइफ पनि छैन, अहिले म सार्वजनिक लाइफ बाँचेको छु।
जस्तै मन्त्रीज्यू यहाँ आज पपुलारिटीको लागि हो या यथार्थका लागि हो, तपाईँले सस्तो लोकप्रियताका लागि यो काम गरिरहनु भएको छ कि गोदावरीका वास्तविक जनताको समस्या हो यो खाने पानी, यसर्थ तपाईँले त्यसलाई दीर्घकालीन समाधान गर्दै हुनुहुन्छ मन्त्रीज्यू।
म चुनावको टाइममा पनि अरू आश्वासन दिन्छन्, मैले कहिले पनि आश्वासन
किन दिनु भएन मन्त्रीज्यू, तपाईँले आश्वासन दिनुभएको छ, आज मसँग लिस्ट छ मन्त्रीज्यू, तपाईँले आज बाटो बनाउँछु, खाने पानी बनाउँछु, हस्पिटल ल्याउँछु, म अतरियालाई चाहिँ व्यवस्थित सहर बनाउँछु भनेर तपाईँले चुनावमा जाँदा आफ्नो कमिटमेन्ट गर्नुभएको होइन सांसदज्यू, आज झुट बोल्नुहुन्छ तपाईँ।
मैले झुट बोलेको छैन,
तपाईँले बोलेको कुरा हामीसँग छ नि,
सक्ने जति काम गर्ने भनेर मैले भने, सक्ने जति गर्छु भने, नसक्ने जति मैले सक्दैन, चाहे बोर्ड दिनुहोस् नदिनुहोस्, त्यो टाइममा सम्पूर्ण जनतालाई कार्यकर्ता सब थाहा छ, म झुटो कुरा बोल्दैन, गलत आश्वासन दिँदैन, जति बोल्छु त्यति गर्छु।
थ्याङ्क यू सो मच, तपाईँ गर्दै जानुहोस् अतरियाका जनता र प्रदेश नम्बर 7 जनताको ठुलो यहाँसँग भनौँ न यो अपेक्षा रहनेछ, समग्र सुदूरपश्चिम समृद्ध गर्नका निम्ति यहाँहरूको राज्यसँग यो लडाइँमा यहाँहरूको पनि साथ रहोस्, हाम्रो शुभकामना छ। थ्याङ्क यू सो मच समय दिनुभयो मन्त्रीज्यू,
धेरै धेरै धन्यवाद, मैले पनि आफ्ना मेरा अभिव्यक्तिहरू अभिव्यक्त गर्ने अवसर दिनुभयो, तपाईँलाई धन्यवाद।
थ्याङ्क यू सो मच। यतिखेर हाम्रो बिचमा हुनुहुन्थ्यो नेपाल सरकारका वन तथा भूसंरक्षण राज्य मन्त्री एवं कैलाली क्षेत्र नम्बर 5 निर्वाचित सांसद हुनुहुन्थ्यो यतिखेर हाम्रो बिचमा दीर्घराज भाट हुनुहुन्थ्यो मन्त्रीज्यू, उहाँसँग मैले पछिल्लो समयको राजनीतिक घटनाक्रम र उहाँले निर्वाचनमा गरेका जति बेला उहाँ चाहिँ सांसदका लागि संविधान सभाको निर्वाचनका लागि उहाँ कैलाली क्षेत्र नम्बर 5 उठिरहँदा उहाँले गरेका कमिटमेन्टहरू आज पुरा भयो कि भएनन् यो विषयमा हामीले दरौँ विषयमा हामीले खरो बहस गऱ्यौँ, किनभने जनताको चासो छ आज, न हामी कसैको विरोध गर्न खोजिरहेका छैनौँ, अहिलेको अवस्थामा हेर्ने हो भने देशमा संविधान आएको छ, संविधानसँगै देशलाई अब देशलाई आर्थिक समृद्धिको दिशामा लग्नुपर्ने दायित्व हामी सबैको काँधमा छ, देशलाई अब एउटा समृद्धिको बाटोमा लग्नका निम्ति आज देशका बेरोजगार युवाहरूलाई रोजगारी दिनुपर्ने, देशमा कल कारखाना उद्योग धन्दा खोल्नुपर्ने र यस समग्र सुदूरपश्चिमका लागि विकास गर्नुपर्ने एउटा आवश्यकता छ भने अबको क्रममा हामी चर्चा गर्दैछौँ थारू तराई पार्टी जुन चाहिँ तराईमा जसरी लामो समयदेखि उहाँहरूले विरोध गर्दै आउनुभयो, मधेसी मोर्चा यसको विरुद्धमा छ, सङ्घीय गठबन्धन विरुद्धमा छ, संविधान जारी भयो, संविधानमा हाम्रा मागलाई सम्बोधन गरिनुपर्छ भन्दै उहाँहरूले बारम्बार आवाज उठाउँदै आउनुभयो र अहिलेको अवस्थामा उहाँहरूले 1 महिना अभियान चालिरहँदा अहिले थारू कसरी अगाडि बढ्छ, थारू र तराई पार्टी कसरी अगाडि बढ्छ यी यावत विषयमा हामी चर्चा गर्दैछौँ र कैलालीमा वृहत आमसभा हुने भन्ने चर्चा पनि आएको छ, यो यथार्थ के हो, मधेसी नेता फेरि कैलालीमा आउने हल्ला भइरहँदा वास्तविकता के हो यो बिचमा हामी चर्चा गर्दैछौँ। यतिखेर हाम्रो बिचमा हुनु छ थारू र तराई पार्टी नेपालका केन्द्रीय सचिव हुनुहुन्छ यतिखेर मिनराज चौधरी, चौधरीजी यहाँलाई स्वागत छ कार्यक्रम तातो बहसमा,
धन्यवाद,
सन्चै हुनुहुन्छ होइन, हिजो अत्यन्तै व्यस्त हुनुहुन्थ्यो, दरबार मार्गको यहाँहरूको आन्तरिक मिटिङ थियो, बताउनुहोस् आज त्यो मिटिङमा के भयो, खुलासा गराउनु सुदूरपश्चिमका जनतालाई। भनेपछि तपाईँहरू कैलालीमा फेरि मधेसी नेता ल्याएर कैलाली कञ्चनपुर लगायत सुदूरपश्चिमको सामाजिक सद्भावमा खलबल गर्दै हुनुहुन्छ आज मिन्द्रा चौधरीजी, यो गर्ने अधिकार तपाईँलाई कसले दियो आज बताउनु, सिधा प्रश्नको सिधा उत्तर दिनुहोस्।
होइन, यो यसमा के छ भन्दाखेरि नेता व्यक्ति विशेष गएर सामाजिक सद्भावने काम हुन्छ भन्ने कुरा यो लोकतान्त्रिक गणतन्त्रमा तपाईँको निष्कर्ष नै गर्छ भन्ने कुरा हाम्रो लाग्छ। किनभने अहिले हामी जसरी एउटा लाल पहाड तराईका सम्पूर्ण आदिवासी जनजातिभरि संयुक्त रूपमा आन्दोलन गरिरहँदाखेरि संयुक्त आन्दोलनलाई सम्बोधन गर्नका निम्ति दुवै नेता त्यहाँ जाँदाखेरि सामाजिक सद्भाव खलल पुग्छ भन्ने कुरा चाहिँ तर्क गर्न चाहिँ गर्छ।
जस्तै मिन्द्राजी यहाँले गलत हो भनिरहँदा, गत वर्ष साउन 28 गते टिकापुरमा जुन किसिमको भनौँ न आक्रोशपूर्ण अभिव्यक्ति दियो भनेर अहिलेको जुन चाहिँ छानबिन समिति उपसमितिले चाहिँ संसदमा चाहिँ पेश गरेको प्रतिवेदन यहाँले अध्ययन गर्नु भएन मिन्द्राजी?
हेर्नुहोस्, हामीले प्रतिवेदनको कुरा गर्नुहुन्छ भन्दाखेरि प्रतिवेदन कहाँबाट कसरी बन्यो भन्ने सन्दर्भमा नै प्रश्न सवाल हो हाम्रो। अहिले जसरी राज्य व्यवस्था समिति पूर्व समिति सञ्जय गौतमको प्रतिवेदन हाम्रो थारूहरूले संयुक्त रूपमा आन्दोलन गर्दाखेरि चाहिँ एउटा राज्य द्रोह राज्य विप्लव गरेका होइनन्, अधिकारका निमित्त संघर्ष गर्दाखेरि यो प्रतिवेदनलाई एउटा सरकारी आँखाले स्पष्ट एउटा पूर्वाधारी ढङ्गबाट ल्याइएको हो। त्यस्तो कुरा तपाईँले मैले कम्पेयर गरेर हेर्न अनुरोध गर्न चाहन्छु मिडिया मार्फत कि एमनेस्टी इन्टरनेसनलको रिपोर्ट हेरौँ, राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन हेरौँ, जहाँ कि निय अपराध थारूहरूलाई चाहिँ फसाइएको छ भन्ने कुरा प्रतिवेदनले पनि देख्छ। तर राज्यले हामीले चाहिँ नियोजित रूपमा फसाउनु
जस्तै मिन्द्राजी यहाँले भनिरहँदा, तर मधेसी नेतालाई तपाईँहरूले कहिले धनगढी उतार्दै हुनुहुन्छ, धनगढीमा चाहिँ तपाईँहरूले वृहत आमसभा गर्ने भन्ने यहाँले सूचना जारी गरिरहँदा कहिले को को नेता आउँदैछन् बताउनुहोस् न त आज कहिले तपाईँहरूको वृहत आमसभा?
धनगढीको आमसभा अब संघीय गठबन्धन आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालका
जस्तै तपाईँले भनिरहँदा पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईदेखि लिएर राजेन्द्र महतो, उपेन्द्र यादव लगायत अमरेश कुमार सिंह जस्ता नेता तपाईँहरूले ल्याइरहँदा थारूहरूले उठाएका मुद्दा आज ओझेलमा पर्ने हुन् कि थारूहरूलाई कैलाली कञ्चनपुर या समग्र सुदूरपश्चिमका जनताले कहिले विभेद गरे मिन्द्राजी? सबैको प्रश्न छ नवराजी, आजको अन्तर्वार्ता स्पेसल हामीहरू सामाजिक सद्भाव कैलाली कञ्चनपुरमा बसेका थारू पहाडी भाइ भाइ हाम्रो यो सम्बन्धलाई किन बिगार्न खोज्दैछ, यो तत्त्व कहाँबाट आयो, फेरि हाम्रो बिचमा यो दुसारापात कसले गर्दैछ, यो विषयमा मिन्द्राजी तपाईँहरू किन बुझ्नुहुन्न?
होइन, यसमा जुन तपाईँ हामी एकदम बुझेका छौँ, अहिले एकदम संवेदनशील राजनीति छ, हामीले नेपालको राष्ट्रिय स्वतन्त्र अखण्डता र सार्वभौमसत्तालाई पनि हामीले आत्मसात गर्दै हामीले नेपालको सम्बन्धित र विकासका निम्ति हामी समर्थन गर्दैछौँ। नेपाली जनतालाई अधिकार सम्पन्न बनाउने हाम्रो आन्दोलन हो र यही देशका सम्पूर्ण नेताहरू पनि यही देशका नागरिक हुन् र यो देशको कानुन सम्मत नै हामीले शान्तिपूर्ण आमसभा विरोध सभा विरोध गर्न पाउने सबैलाई नागरिकता अधिकार रहेको छ। यसर्थ अब त्यहाँ बाबुराम भट्टराई, उपेन्द्र यादव या मोहन थारू या भानुराम थारू गएर तपाईँको त्यो आमसभामा सम्बोधन गर्ने बित्तिकै सामाजिक सद्भाव खलल पुग्छ र या चाहिँ साम्प्रदायिक द्वन्द्व भड्किन्छ र टिकापुरको घटनालाई जोडेर जुन हेर्नुहुन्छ भन्ने एउटा व्याख्या विश्लेषण गरिरहेको छ।
जस्तै मिन्द्राजी यहाँले भनिरहँदा, तर टिकापुर घटनाको जुन प्रतिवेदन बाहिर आएको छ संसदीय जुन छानबिन समितिले जुन बाहिर प्रतिवेदन ल्यायो, यहाँले अध्ययन पनि गर्नुभयो होला, टिकापुर घटनाको मुख्य कारण भनेको मधेसी नेताहरू जुन टिकापुरमा आएर साउन 28 गते जुन स्पिच दिनुभयो, उहाँहरूले उग्र भाषण दिनुभयो, यसको परिणाम भदौ 7 गतेको टिकापुर घटना हो भन्ने सार्वजनिक प्रतिवेदन हेर्नुभयो होला, र तपाईँहरूले जुन भन्नुभएको कुरा थियो शहीद परिवारलाई चाहिँ 50 लाख रुपियाँ दिन्छौँ, होइन शहीद भएका परिवारहरूलाई चाहिँ परिवारका विद्यार्थी या भनौँ छोराछोरीलाई चाहिँ निशुल्क पढाउँछौँ, यस्ता उग्र जुन सामाजिक सद्भाव खलबलाउने कामका उठ्नुहोस् आउनुहोस् हतियार लिएर आउनुहोस् यस्ता किसिमका अभिव्यक्तिले कैलाली कञ्चनपुरको सामाजिक सद्भावलाई खलबलाउने काम गरिरहँदा थारूहरूले उठाएको विषय माग सम्बोधन हुनसक्छ त यसरी मिन्द्राजी?
हराउनु चल्ला पनि हराउनु भने जस्तो मतलब हामीले के भनेको छ भन्दाखेरि यो लोकतान्त्रिक गणतन्त्रमा कसैले कुनै जाति समुदायले एउटा आमसभामा आएर
मार्न उसले पुग्छायो भन्ने हिसाबले एउटा जानकारी यो सोचाइ नै गलत हो। किन भन्दाखेरि उपेन्द्र यादव र या कसैले चाहिँ तपाईँको टिकापुर घटनामा आएर थारूहरूलाई चाहिँ हतियार लिएर तपाईँको मार्न उठ भन्ने कुरा चाहिँ साम्प्रदायिक
तर एउटा कुरा मिनराजजी, तपाईँहरूले भाषण गर्दैमा या आन्दोलन गर्दैमा देशले निकास पाउँछ, तपाईँहरूले उठाएका मागको सम्बोधनका लागि त टेबल टक अन्तिम विषय होइन, वार्ता नै सबै कुराको निष्कर्ष होइन र
हामीले भनिरहेछौँ हाम्रो आन्दोलन शान्तिपूर्ण छ। हेर्नुहोस्, हामीले सरकारलाई पटक तपाईँको हामीले हाम्रा माग र मुद्दालाई शान्तिपूर्ण ढङ्गबाट राजनीतिर संवादका माध्यमबाट सफल गरौँ र विकासका लागि हामी सधैँको तत्पर छौँ। हेर्नुहोस्, तर राज्य सत्ता र शासकहरूले कहिले पनि हाम्रा यी माग मुद्दा र पटकपटक संवेदनशील भएनन् भन्ने कुरा त बताएरै छ नि। लाखौँ जनता सडकमा हुँदाखेरि पनि उहाँहरूले हाम्रा माग मुद्दा सवाललाई नजरअन्दाज गर्दै कहिले पनि वार्तामा एउटा संवेदनशील नबन्ने हुँदैन भएको कुरा हामी तपाईँहरूले सुनेका छौँ।
जस्तै मिनराजी, अहिलेको अवस्थामा हेर्ने हो भने सरकारले जुन हिजो मात्रै दुईवटा भनौँ न कानुन चाहिँ पास गरेको छ संसदबाट, र यो हेरिरहँदा अब स्थानीय चुनाव या प्रदेशको चुनाव र केन्द्रको चुनावको माहौल बनिरहँदा, तपाईँहरूले आन्दोलन गरिरहँदा यो देशमा फेरि एउटा प्रश्न उठेको छ कि निर्वाचनमा देश हुमिरहँदा निर्वाचनको पक्षमा छ कि विपक्षमा छ कि थारूवर तराई पार्टी, मधेसी मोर्चा र सङ्घीय गठबन्धनको कुरा गर्ने हो भने आज तपाईँहरू खुलस्त बनाउनुहोस् यतिखेर तातो बहस मार्फत, निर्वाचनको पक्षमा तपाईँहरू हुनुहुन्छ कि हुनुहुन्न, क्लियर कट बताउनुहोस्।
हामी एकदमै निर्वाचनको पक्षमा छौँ। हेर्नुहोस्, अहिले स्थानीय चुनाव अबको 18 वर्ष भइसकेको छ। हामी बारम्बार भनेका छौँ, अहिलेको एउटा राजनीतिक सामाजिक संवादका माध्यमबाट जसरी उहाँहरूले संविधान जबरजस्त ढङ्गले एउटा बहुमतको ढङ्गबाट संविधान जारी गरियो र एउटा फास्ट ट्र्याकको नाममा जुन संविधान जारी गर्ने क्रममा त्रुटि कन्टेन्ट भिटोमा गर्नु भएको हुनाले समस्याको कारक तत्त्वलाई समाधान गरेर हामीले निर्वाचनमा जानुपर्छ। निर्वाचनबाट यो देशमा नयाँ नीतिका साथ तपाईँको देशलाई सम्बन्धित र विकासतर्फ लैजानुपर्छ भन्ने कुरा प्रत्येक थारू तराई पार्टी सुनेर तयार छ।
जस्तै मिनराजी, चुनावमा जानका लागि तपाईँहरूले उठाएको संविधान संशोधन अर्थात् परिमार्जी सहितको संविधान संशोधनको विषय तपाईँहरूले उठाइरहँदा, संविधान संशोधन गरेर चुनावमा जाने कि चुनावमा गएर एउटा म्यान्डेट जुन चाहिँ म्यान्डेट लिएर या तपाईँहरूलाई चाहिँ जनताले चुनेर पठाएपछि त्यसपछि गएर तपाईँहरू संविधान संशोधन गर्ने, एउटा यो विषय अलिकति तपाईँहरूले कन्फ्लिक्ट गराइदिनु भएको छ, यसलाई क्लियर गर्नुहोस् न।
के त भन्दाखेरि संविधान जारी, अहिले संविधान कार्यान्वयनको प्रक्रियामा, उहाँहरूको भाषामा भन्नुहुन्छ संविधान जारी गर्ने प्रक्रियामा, तर हामीले विगत 10 वर्षदेखि अहिले थरवट आन्दोलन, मधेसी आन्दोलन, जनजाति आन्दोलन निरन्तर गरिरहेका छौँ कि हाम्रा माग मुद्दाहरू सम्बोधन नभएसम्म हामीले यो संविधानलाई मानेका छैनौँ। पश्चिमी र जनविरोधी संविधान हो, यथास्थितिमा यो संविधानलाई हामी स्वीकार जानसँग समाज छैनौँ। त्यो कुरा त अहिलेको मन्त्री परिषदको बैठकले नै संशोधन दिने प्रस्ताव ल्याइसकेको छ, त्यसले गर्दाखेरि यसलाई संशोधन नगरिकन चुनावमा जान सकिँदैन। अर्को कुरा हेर्नुहोस्, स्थानीय निकायको कुरा, तहको कुरा गर्नुहुन्छ अहिले, जसरी राज्य पुनर्संरचना या चाहिँ स्थानीय निकायको संरचना बालानन्द शर्मा पौडेलको चाहिँ नेतृत्वमा गतिको प्रस्तुति झन् तपाईँको संरक्षित क्षेत्र, स्वायत्त क्षेत्र, विशेष क्षेत्र त्यहाँ जसरी संविधानमा उल्लेख छ उहाँहरूले त्यो प्रतिवेदनमा उल्लेखै गर्नु भएको छैन।
तर त्यहाँ केही टेक्निकल प्रब्लम परेको छ मिनराजजी, तपाईँले भनिरहँदा बालानन्द पौडेल लगायत मैले निरज शाहसँग चर्चा गरेको छु मिनराजजी, मैले आयोगका विज्ञ सदस्यदेखि लिएर विज्ञ अध्यक्ष जो चाहिँ हुनुहुन्छ संयोजक बालानन्द पौडेलसँग पनि मैले चर्चा गरेको छु। अहिलेको अवस्थामा हेर्ने हो भने जुन स्थानीय तह हामी जुन भनौँ न जतिखेर हामी राज्यको संरचनामा गइरहेको थियौँ त्यतिखेर गइदिएको भए हुन्थ्यो, हामी पुरानै संरचनामा जाँदा स्वायत्त क्षेत्र घोषणा गर्न केही प्राविधिक कठिनाई भएको उहाँले जानकारी गराउनु भएको थियो, तर पनि स्थानीय सरकार स्वायत्त सरकार हो, अधिकार सम्पन्न हुन्छ भन्नुभएको छ। मिनराजजी, यो देशको निकास अब कसरी हुनसक्छ, कसरी यो देशलाई हामी अगाडि बढाउनका लागि एउटा भनौँ न त्यो सञ्जीवनी बुटी तपाईँसँग छ, यो देशको निकास के हुनसक्छ मिनराजजी?
हामीले बारम्बार भनिरहेछौँ, थरवट तराई पार्टी नेपाल, हामी त्यसपछि आफ्नो थरवट आन्दोलन, थरवट संयुक्त सङ्घर्ष समिति, सङ्घीय गठबन्धनबाट हामीले बारम्बार नेपाल सरकार मार्फत नेपालका शीर्ष राजनीतिक दलहरूलाई भनिरहेका छौँ, जसरी तिन चारवटा दलका शीर्ष दलका शीर्ष नेताहरूको सुरक्षाकारी ढङ्गबाट संविधान जारी भयो। अब यो तपाईँको अहिलेको राजनीतिक विषम परिस्थितिलाई मध्यनजर गर्दै एउटा राजनीतिक सहमति र संवादका माध्यमबाट यी कुराहरू गिभ एन्ड टेकका कुराहरू होला, यो सहमति र सम्वाद नगरिकन तपाईँ हामीले जबरजस्त ढङ्गबाट चुनाव गराउन खोज्नु, अगाडि बढ्न खोज्नु, संविधान जारी गर्न खोज्नु भने प्रधानमन्त्री स्वयं आफैले बोल्नु भएको छ कि अब राज्य धेरै ठुलो तपाईँको सङ्कटमा र समस्यामा पर्न गइरहेको छ भन्ने कुरा त उहाँ आफै प्रधानमन्त्रीजीले बोलिराख्नु भएको छ। त्यसले गर्दाखेरि सङ्कटमा सरकारले र यो देशका शीर्ष राजनीतिक दलले नै उठाइरहेका छन्।
भनेपछि यसको समाधान भनेको हामीले संवाद गर्नुको विकल्प छैन,
सवाललाई अधिकतम कहाँसम्म सम्बोधन गर्न सकिन्छ
थ्याङ्क यू सो मच मिनराजी, यहाँले समय दिनुभयो, आभार व्यक्त गर्न चाहन्छु यहाँप्रति।
धन्यवाद।
थ्याङ्क यू सो मच. यतिखेर हामीसँग चर्चामा हुनुहुन्थ्यो थारूवाड तराई पार्टीका केन्द्रीय सचिव हुनुहुन्थ्यो मिनराज चौधरीसँग. मैले चर्चा परिचर्चा र बहस गरेँ. धनगढीमा मधेसी नेतासँगै थारूहरू थारूहटका चाहिँ नेताहरू आउने, सङ्घीय गठबन्धनका नेताहरू आएर आमसभा गरिरहँदा कैलालीमा जुन किसिमको बनेको सामाजिक सद्भाव छ, कहीँ यसमा फेरि प्रश्नचिह्न आउने त होइन? यो विषयमा सम्बन्धित प्रशासनले र यहाँका उच्चतम निकायहरूले ध्यान दिउन्, यही आग्रह गर्न चाहन्छु. आजको बहस सुनिदिनु भयो हामीलाई प्राविधिक रूपमा सहयोग गर्ने अनिलजीलाई पनि आभार व्यक्त गर्न चाहन्छु. हामीसँग अतिथिको रूपमा हुनुहुन्थ्यो नेपाल सरकारका वन तथा भू संरक्षण राज्य मन्त्री दुर्गराज भाट र मिनराज चौधरी थारूवाड तराई पार्टीका केन्द्रीय सचिवलाई आभार व्यक्त गर्दै कार्यक्रम सुनिदिनु भयो. यहाँहरूलाई पनि धेरै धेरै आभार व्यक्त गर्दै आजलाई कार्यक्रमबाट म नवराज धानु पनि भोलिसम्मका लागि बिदा माग्छु. हवस् त, नमस्कार.